नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा हामी 92 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक शान्ता कुमारी कणेलले गर्नुभएको छोटो रामायण पाठ, कुराकानी र गीती कविता लिएर आएका छौ। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रम शुरू गरौं 92 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक शान्ता कुमारी कणेलले गर्नुभएको रामायणको छोटो पाठबाट।
एक दिन नारद सत्य लोक पुगे, लोको गरौं हित भनी, ब्राह्मण ताई थिए परे चरणमा खुशी गराए पनि, के सोध्छौ तिमी सोध भन्छु म भनी, मर्जी भए थियो जसै, ब्राह्मणको करुणा बुझेर ऋषिले विन्ती गरे त्यसै, हे ब्राह्मण जति हुन्छ शुभ सबै सुनिरहेछु कछु, बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यही गर्दछु, आउला जब यो कलि बखतमा प्राणी दुराचार भई, गर्नेछन् सब पाप अनेक तरहका निजगामतीमा गई, सातो बात गर्ने कोहीहरूको गर्लान् त निन्दा पनि, अर्काको धनहानलाई अभिलाख गर्लान् असल हो भनी, कोही जन त परतिरीमा रत हुनन् कोही त हिंसामा, देहीलाई त आत्मा जानिरहलान् नास्तिक पशु झैँ त।
यसपछि सुनाउँदैछौ कुराकानी। आजको कुराकानीमा हुनुहुन्छ रोल्पा जिल्लाका 74 वर्षीय ज्येष्ठ नागरिक खिम बहादुर जीसी। उहाँसँग थुप्रै अनुभवहरू रहेका छन्। जागिर खाँदाको अनुभव, घर व्यवहार चलाउँदाको अनुभव, गीत गाउँदै नाच्दाको अनुभव र झण्डै 15 दिन लगाएर काठमाडौँ पुगेर काठकर्मीको तालिम लिएको अनुभव, यो तालिम पाएपछि घर निर्माणमा जुटेको अनुभव। उहाँ अहिले पनि फर्निचर उद्योग खोलेर काम गरिरहनु भएको छ र अहिले यस उद्योगको सबै जिम्मा कान्छो छोरालाई सुम्पिनु भएको छ। उहाँ भन्नुहुन्छ सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकलाई धेरै सुविधा पुगेको छ। अब सुनाउँदैछौ उहाँसँग मित्र घनश्याम केसीले गर्नुभएको कुराकानी।
यहाँको ठेगाना कहाँ हो?
मेरो पहिला बडा चौर गाविस ओडा नम, अहिले 4 छन्, नम्जा हो जन्मभूमि, अझै मेरो जीवन जग्गा हुन्छ। अनि त्यहाँ पछि आएर म 20 जति म सिलिचरमा बसे, सिलिचरमा मेरो घरवास छ, अनि मेरो छोराहरू 2 छन् त्यहाँ, जेठो र माइलो। त्यहाँ पछि म हजुरको 60 यहाँ आएको, लेबाङ आएर यहाँ बसोबास भएको छु। आजकाल म लेबाङवासी छु, एउटा घर तल छ, एउटा घर यहाँ छ।
यहाँको जन्म कति सालमा हो?
मेरो 2010 साल श्रावण 12 गते।
अहिले यहाँको उमेर कति भयो?
साउनको 12 गते म 70 वर्ष पुग्छु। छोराहरू मेरा 2 भाइ सिलिचर छन्, 2 भाइ छोरा यहाँ 7 छन्, 2 बहिनी छन्, एउटी छोरी पनि यही, ज्वाइँले मिस्त्री काम गर्छन्, छोरी पछिरा छे, छोरी एउटी छोरी तर सिलिचर हेल्थ अवस्थामा नर्स छे, कान्छी छोरी, अनि छोराहरूले अब उनका उनका व्यवहारमा चल्या छन्। यो 2 छोरा हुँ तर सिलिचरमा साउजीहरू छन्, अब ग्रिल गर्छ, पहिले दोकान माइलो छोरोले दोकान गर्छ, जेठो छोरोले ग्रिल काम गर्छ, उद्योग गर्छ, उनको परिवार पाला छन्। साइलो छोरो चाहिँ यहाँ ठेकदार साहेब छ, कान्छो छोरो चाहिँ यही उद्योगको नै हेर विचारमा छ।
पहिला उमेरमा के गर्नुभयो?
हेर्नुहोस्, 5 वर्षसम्म ढुलो माटोमा बिताइयो, 5 वर्षदेखि 10 वर्षसम्म भैँसी गोला भइयो, त्यस बेलामा स्कुल थिएनन्, हामी पढ्न गइनौँ हजुर. कहाँ जाने अब स्कुल भन्ने कुरा, कि प्युठान जानु पर्थ्यो रातामाटा, यहाँ स्कुल थिएन. 24 सालदेखि बल्ल गजुरमा स्कुल स्थापना भएको हो. त्यस बेला आफू 14-15-16 वर्षको भइया. म 13 वर्षदेखि म मिस्त्री भएँ.
के सम्बन्धीको मिस्त्री हुनुभयो?
काठ काम गर्ने, काठको मिस्त्री, झ्यालदोका बनाउने, गाउँघरमा घर बनाउँदै हिँड्ने,
गाउँको घर बनाउँदै
घर बनाउँदै हिँडे. म धेरै ठाउँ हिँडे, म घर बनाउँदै हिँडे, मिस्त्री भएर हिँडे. त्यहाँदेखि तपाईँको 18 वर्षमा पुग्दाखेरि 28 सालमा म काठमाडौँ गएँ तालिम गर्न, फर्निचरको तालिम गर्न. यहाँबाट गाडी जान्न थिएँ, म खुट्टाले हिँडेर गएँ. 15 दिनको पुगेँ म त्यहाँ
रोल्पाबाट
काठमाडौँ जानले. म 15 दिन लाग्यो.
15 दिनमा
काठमाडौँ पुगेँ. 15 दिनको साँझ हिँडेर
पुग्नु.
साँझ 5 बजे काठमाडौँमा, 15 दिनको 5 बजेतिर म साँझ त्यहाँ पुगेँ. बानेश्वरमा बसेर 38 महिना मैले तालिम गरेँ. 38 महिना तालिम प्राप्त गरिसकेर म त्यहाँबाट फेरि हिँडेरै
फेरि 15 दिन
हिँडेर म चाहिँ
रोल्पा आइपुगेँ.
त्यहाँदेखि आएर म अरू सबैले यहाँ कुर्मी भन्थे हामी यस्तो काम गर्नेलाई. मेरो नाम मिस्त्री भयो,
पद मिस्त्री भयो.
सबैले मलाई मिस्त्री भएर बोलाउने.
काठको काम गर्ने
ठुल्ठुला किनकि अफिसियल काम पर्यो भने आखिर मलाई नै खोजी हुन्थ्यो.
त्यो घर बनाउँदाखेरि काठको
घर बनाउनु, सरकारी भवनहरू बन्ने, पुलहरू बन्ने भयो भने फलनाले बनाउनु भनेर मेरो नाम उहीँबाट नै आउँथ्यो.
तोकेर
आइसकेपछि मैले बडाचोरको टावर घर बनाएँ.
अहिले त छैन
भर्थ्यो. दिल्ली ठेङ्गार थियो, ठेक्का ल्याथ्यो.
पुरानो भवनहरू छ जम्मै तपाईँले बनाउनु.
त्यहाँपछि आएर फेरि यो लिवाङ आएर कारागर बनाए. त्यो गरिसकेपछि म कहाँ ठुल्ठुला काम मलाई त्यही नै बोलाउँथे.
ठेक्काले
नै फलाना मिस्त्रीलाई गराउनु भन्ने उहीबाट टोकेर आउँथे. त्यसैलाई मिस्त्री यहाँ थिएनन्. मेरो उमेर 38 वर्षसम्म त्यही काम गरे. 37 वर्ष भएको थिएँ. 47 सालदेखि मैले अरूको काम गर्दै हिँड्नु मलाई धेरै दुःख भएकोले मैले आफ्नो स्वपेसा गर्छु भनेर मैले फर्निचर दर्ता गरेँ. धन फर्निचर भन्ने दर्ता गरेँ.
अहिले पनि चलाइराख्नु?
अहिले चलाइराख्छु. मैले लाइसेन्स त चेन्ज गरेँ, तर पहिला खोलेको जस्तो
सुरुमा
धन फर्निचर. त्यहाँपछि आएर अब गर्दै हिँडे. मैले सुलिचौरमा 8 वर्ष बसेँ. त्यहाँपछि गएर देवीस्थानमा गएर 3 वर्ष उद्योग गरेँ. प्युठान देवीस्थानमा, लालमतियामा गएर 3 वर्ष गरेँ. दाङको लालमतिया गएर
त्यहाँ पनि 3 वर्ष गरेँ.
3 वर्ष गरेँ. 6 वर्ष त्यता बिताएँ. 8 वर्ष त्यता बिताएँ. 14 वर्ष भयो. त्यहाँपछि फेरि अब चाहिँ म लिबाङमा 60 सालमा
सदरमुकाम
लिबाङमा आए. सबै कुरा पीडित पनि भयो. तारबार भित्र बस्छु सुरक्षासित भनेर म यता
त्यो बेलाको परिस्थिति
अनुसार 51 सालमा मैले बिहा गरेँ यहाँ लिबाङबाट. बाहुनकी छोरी भने पहिला त मैले 2टा ल्याएको थिएँ.
बुढाचोर हुँदाखेरि 2टा
बिहा गरे. लिबाङ आएर एउटा बिहा गरे.
तिनवटा बिहा गर्नुभयो. अहिले तिनवटै सँगै हुनुहुन्छ कि?
त्यो दुईटी हटे गए, एउटी मरी. दुईटी एउटी जीवित भागी, एउटी मरी.
ए, तपाईँसँग हुँदाहुँदै अर्कोसँग भागेर गएको बिहा गरेर?
पहिला अब त्यसै छोटपत्र गरेँ मैले जेठीलाई. माइली जैनी गयो. त्यो 3 भाइ छोरा, 2टा छोरी जन्मै. 4 भाइ बहिनको आमा थिए. त्यो हुँदाहुँदै मैले कान्छी ल्याएँ. कान्छी ल्याइसकेपछि तैले स्वाइनी पाइस भने म पनि मरिटो. त्यसका छोरा 3 भाइ छन्,
तपाईँसँगै छन्,
मसित छन्. 2 भाइ सुलिचौर छन्, 1 भाइ यहाँ छ. त्यहाँ कान्छी ल्याएँ 51 सालमा. 52 सालमा छोरो जन्मियो. 52 सालमा छोरो जन्मेपछि 53, 54, 55, 56 सालमा चाहिँ छोरी जन्मियो. फेरि छोरोले ओभरसेस पढेर अब नोकरी गर्दैछु कहीँ खोज्छु भन्छ. यो यही सम्हाल्नु पर्छ. यो उद्योग सम्हाल्ने कसले?
आफ्नो त अन्तिम बेला भइसक्यो.
अन्तिम बेला भइसक्यो. म त मर्छु अब, जाने अब. मलाई उद्योगको लागि यही बस्ने भन्दा छोरो यही उद्योग व्यस्त गराएको छु. छोरी चाहिँ पढेर नर्स भएर सुलिचौरमा अस्पतालमा बसेकी छ.
सुलिचौर स्वास्थ्य केन्द्र.
स्वास्थ्य केन्द्रमा
गाई भैँसी बाख्रा पाठापाठी पाल्नुभयो कि भएन?
हो, त्यता भैँसीकोला थिए भनेको. पहिला त
कति पाल्नु भएको थियो?
मसिन भयो. हाम्रा भैँसी चाहिँ 2टा बिहाका भैँसी हुन् लैनी भएको. एकल गोरु, 4-5 गाई, 10-15 बाख्रा हुन्थ्यो हजुर.
त्यो नियमित भइरहेको.
नियमित हुन्थ्यो. मल चाहिन्थ्यो, जमिन थिएर मल हाल्नु पर्यो. त्यो नपालेर उत्पादन हुन्न. त्यो सम्पत्ति नपालेर, गाई भैँसी बस्तु नपालेर बारीमा त सिरु उम्रिन्थ्यो. मकै त फल्दैन थियो.
घाँस मात्रै हुन्थ्यो.
15-20 वटा सम्पत्तिको म ग्वालो हुन्थ्यो. पाल्थ्यो, म राख्थेँ, राखेको थिएँ हजुर. गृहस्थान छोडेर म यो उद्योगतिर लागेपछि अब म नि कुखुरा पनि पाल्थेँ. यही उद्योगले जे गरिरहेको छ यसैले
उद्योगमै समर्पित हुनु. उति बेलाको समय राम्रो कि अहिले रमाइलो कि के कस्तो लाग्छ यहाँलाई?
त्यो कुरा गर्नुहुन्छ भन्दा उस बेलाको समय धेरै राम्रो, आकाश पातलको फरक छ. कसरी भन्नुहुन्छ भने हाम्रो जुन त्यो बेलामा स्कुल थिएनन्, कोही विद्यार्थी छैन. यहाँ यो रोल्पामा जति कर्मचारी थिए, पिउनदेखि हाकिमसम्म अर्घाखाँची प्युठान डाङ्गा थिए भनेपछि अर्घाखाँची प्युठान गुल्मी, तिनले चलाएको ठाउँ हो यो
त्यस बेलामा।
त्यस बेला हामी अन्जान थियौँ, पढ्ने लेख्ने थाहा थिएन, हामीले पढ्ने भनेर मतलबै थिएन। कुनै अफिसमा एउटा पिउन पनि गर्नथे रोलपालीले। त्यस बेला राम्रो थियो, कसरी राम्रो थियो भन्नुहुन्छ भने ज्यान धनको सुरक्षा थियो। 28-30 सालतिर एउटा दामको मान्छेले यहाँ सुन उद्योग खोल्न आयो, त्यो बजार गाउँ गाउँमा दुल्दा दुल्दा पोवाङ भन्ने ठाउँमा त्यसले एउटा धनी मान्छे पत्ता लगाएछ, सुन पनि भएको चारी पनि भएको समय भएको धनी मान्छे पत्ता लगाइसकेपछि त्यसले के गर्छ हेर्नुहोस्, एक दिन त्यो घुम्दै घुम्दै गएछ दुईजना तिनजना भएर, त्यहाँ रहेछ नि त्यो एउटा छोरो रहेछ लाटो बुढाबुढी बाठा, छोरो बसेर रहेछ गोठ, बुढाबुढी रहेछन् घर, सुनारहरूले भालेसाले काटेर मासुसासु पकाएर खाएछन्, त्यहाँ खाएर के हाल्दैछन् त्यसलाई बिहोज बना, त्यो एउटा पाहुना सहित तिनजनाले घजा घजा काटेर फालेछन्, मारेर फालेर त्यसको भाका सुन चाँडी पितल सब उठाएर हिँडे कटाकै कटाकै
थाहा
छैन। लास्ट त पछि भेट्यो, पत्ता लगाए पछि सरकारले खोज्दा 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 त्यो एउटा सुनारलाई थबाङमा पक्राउ गयो,
तिनीहरू थबाङ पुगेर
थबाङ एउटा मात्रै चोरेका सामान भरि अंश गरेर थबाङ गरेर बसेर त्यहाँबाट पोखरेर चाहिँ पुलिसले ल्यायो यहाँ
जिल्लामा।
जिल्लामा सबै कुरा बयान दियो, यसरी हामीले काट्यौँ, यसरी माऱ्यौँ, यति सामान लुट्यौँ, यदि उसले ल उसले उसलाई म उनी टिचर भनेर भएको सामान फिर्ता गर्यो, फिर्ता गर्यो, त्यही जेलमै मर्यो, त्यस बेला सुरक्षा थियो नि। त्यति पछि 6 महिनापछि पनि पक्राउ भयो, अहिले आधै मर्या भोलि पक्राउ हुन्छ, धनको सुरक्षा छैन ज्यानको सुरक्षा छ। उस बेला हामीलाई बाघको डर लाग्थ्यो, साँपको डर लाग्थ्यो, भूत पिचास भन्थे त्यसको डर लाग्थ्यो, मान्छेको भर लाग्थ्यो, जहाँ पनि मान्छेको आवाज भनेको मान्छे रहेछ ढुक्क हुन्थ्यो, केही डर हुँदैन। अहिले बाघ भालुको डर लाग्दैन, मान्छेको डर लाग्छ, उल्टा भयो कि होइन भन्नुहोस् त, मान्छे रहेछ ओ मार्ला है चोर हो कि गुन्डा हो कि रक्सी खाएको छ कि मार्ला भन्ने डर, झसङ्ग मान्छेको बोली सुन्दा झसङ्ग हुन्छ, अघि बाघको बोली सुन्दाखेरि झसङ हुन्छ, झोक्रामा झोयाप गर्दाखेरि झसङ हुन्थ्यो, अहिले के छ मान्छेको बोली सुन्दाखेरि झसङ हुन्छ, उल्टा भयो। राम्रो हो यो, मान्छेको डर मान्छेले मान्छ राम्रो हो, मान्छेले मान्छेको डर मान्छ, मान्छेको मान्छेले विश्वास हुन्न भने यो राम्रो हो त। यो जमाना जमाना उस बेला धेरै राम्रो हो, जति जमाना कसिया छ अरू सबै ठिक छ, बाटो बनाएको छ ठिक छ, गाडी चलाएको छ ठिक छ, अघि 15 दिनको पुग्ने काठमाडौँ म मेरो जीव हो, अहिले साँझ छ बिहान पुग्छु, यहाँ
12 घण्टाको पुगिन्छ,
12 घण्टाको
15 दिनले
12 घण्टामा आयो त राम्रै हो। यो नुन बोक्न म कोइला बास जान्थ्यो, म 11 खेप नुन लिएको, म कोइला बासबाट 11 खेप नुन लिएको, ज्यानु भारी नुनको भारी, यो कपडा आटो पकाउने भात पकाउने भाँडो त्यसका थाल बुर्खा सबै राखेर आउने जाने खर्च सामान डोकामा हालेर त्यत्रोको सामान बोकेर गएर कोइला बासेर 11 खेप नुन लिउने, म
हिँडेरै गएर हिँडेर
5 दिनको पुग्थ्यौँ, 7 दिनको आइपुग्थ्यौँ, 5-7-12 दिनको वर्षको एकचोटि जानै पर्ने,
अनिवार्य जानु,
अनिवार्य नखाई नै खाने,
खाना त पर्यो
खानु पर्यो, वर्ष दिनले नुन लिउन जानै पर्ने, वर्ष दिनले 11 वर्ष मैले नुन लिएँ, त्यहाँ घोरे आएपछि घोरेबाट 4-5 वर्ष ल्याइयो त्यहाँदेखि, अहिले नुन चाहियो भनेको गोजी गयो एउटा पकेट ल्यायो खायो भइहाल्छ,
बजारबाट सजिलो छ,
सबै राम्रो छ, हिँड्न राम्रो छ, बस्न राम्रो छ, वर्ष दिनको एउटा कपडा फेर
त्यतिखेर बडा मुस्किलले,
बडा मुस्किलले कि बुटोल गरेर ल्याउने हो कपडा कि चाहिँ भन्नु पर्यो कोइलावाज गरेर ल्याउने हो कपडा, यहाँ त कपडा पाइँदैन, यहाँ त भाङ्रो बुनेर आइमीहरूले भाङ्रो बुन्छ, त्यही भाङ्रो राम्रो मसिनो सुटी कपडा भनेको बुटोल गरेर ल्याउने हो कि कोइलावाज गरेर ल्याउने, 1 वर्षभन्दा अगाडि गइन थियो, सबै परिवारले 1 वर्षमा कपडा फेर्ने चलन थियो, अहिले कपडा एक गाडी छ मेरो मान्छे
कहाँ लगेर राख्ने,
अहिले पाइएन, अहिले हेर्नुहोस् त झुन्ड्या छन् यस्तो कपडा कहाँ पाउने, सबै कुरा राम्रो छ। पानी बग्नाले हजुरको बिहान गएर 12 बजे पानी लिएर आउँथ्यो,
बिहान भाले बास्ने बेला
गएपछि 12 बजे पानी लिएर आउँथ्यो, कहाँ हो पानी लिन जाने,
गाग्रोमा ल्याउने,
गाग्रोमा ल्याउने, बिहान गएको भारखाना मात्रै आउने पानी लिएर पौडी टाढा, टेबाङमा गाग्री बगेर ढाबा काटेर गएर एउटा पिउरी ढाबा बनाउँथे जाने बेला, आउने एउटा पिउरी ढाबा टेबाङको पर खोला जानुपर्ने,
जाँदा आउँदा 2 डल्ला धाएको हुन्छ,
त्यस्तो किसिमको अहिले धारा पानी घरभित्र चुया छ, राम्रो छ, बाटो जहाँ पुग्छु भएपछि एकदम ठिक छ, गाडी हिँडिया छ उही उही, कम दुःख पाइएन यो जिन्दगीमा, दुःख गर्दै गर्दै आएर यो ठाउँमा सुक्क पनि भग्दैछु।
छोराछोरीसँग बस्दै हुनुहुन्छ कि अलग बस्दै हुनुहुन्छ, के छ माया गर्छन् कि हेला गर्छन् कि
होइन, म अझैसम्म तागत छ हेला गर्न उनले सक्दैनन्, पावर छैन हेर्नुहोस्, किनभने मैले अझै पनि म आफै कमाएर खाने पावर छ भने तिनले हेला कसरी गर्ने, मैले पालेको छु मेरो छोराछोरी, उनले मलाई पाल्न परेको छैन अहिलेसम्म, अब के हुन्छ भगवान् जानुस्, अहिलेसम्म मैले पालेको छु भनेपछि म आफै सबै कुरा तयार गर्न सक्छु भने तिनले मलाई हेला गर्न ठाउँ छैन, मेरा घरमा बसेको छु, म आफूले बनाएको घरमा बसेको छु, छोराले बनाएको घरमा बसेको पनि छैन, छोराले कमाएको खाए पनि छैन, भनेपछि मलाई के छैन, त्यसमा टेन्सनै छैन।
कस्ता समस्या भएका बुढाबुढी वृद्धाश्रम बस्न राम्रो, परिवारमा बस्न राम्रो कि वृद्धाश्रममा, के देख्नुहुन्छ यहाँले?
दुईटा कुरा हुन्छ हजुर मेरो तर्फबाट, एउटा कुरा के हुन्छ भनेपछि आराम गरेर आफ्ना साथीहरूसित गफ गरेर बस्नाले जस्तो पनि त्यहाँ गरेर बस्छ, खाना पिना लाउने दिन सकिदिन छोराले जवाब गरे भने जान बाध्यता हो त्यो होइन छोराहरूले राम्रै गर्छन् गएर मलाई बुढाबुढीसित गफ गर्छु भने एउटा बाटो टुपिन्छ कि
दिवा सेवा केन्द्र भयो भने त्यसमा बुढाबुढी जम्मा भएर
गफ गर्ने
दिनभरि गफ गर्ने अनि साँझ आफ्नो घर फर्किने
अथवा उहीसुट्ने साथीभाइसित त्यो किसिमको एउटा बाटो छ एउटा बाटो खान नपाएर छोराछोरीले खान नदिएर दुःख पाएर जानेवाला पनि छन् त्यहाँ मेरो त बुझाइ बुढो मान्छेले गरेका कुरा उभिली गाले राम्रो मान्ने नहुन्छन् सुन्न गाह्रो मान्ने चाहे छोरा होस् चाहे अर्को होस् अब तलका केटाहरूले माथिको बुढोको कुरा अलिक घिन मान्दछन् कि भोलि बुढैसित बस्न पाउनु भन्ने एउटा मनटो पनि जाँदैछ जस्तो लाग्छ
कसै कसैका छोराछोरीले आफ्नो आमा बुवालाई वृद्धाश्रममा किन राख्छन् होला यो राम्रो हो कि होइन
त्यो पनि दुईटा बाटो छ कसैले चाहिँ बडा पाल्नु भने तैलेर फालौँ भन्ने पनि हुन्छन् धेरै मात्रामा कोही कोहीले होइन बाबामाले मलाई त्यहाँ लगेर राख्दे बाबु म त्यही बसेर गफ गर्छु भनेर पनि लकडाउन जस्तो लाग्छ मलाई है
सामाजिक सुरक्षा भत्ता लिँदै हुनुहुन्छ कि लिनु भएको छैन अहिले तपाईँ 70 वर्ष हुँदै गर्दाखेरि
मैले ल्याएको छैन बल्ल दरखास्त ल्याएको छु मैले पाएको पनि छैन खाएको पनि छैन अब पाउँछु कि पाउन त्यहाँपछि मात्र हेर्नु छ हजुर
सामाजिक सुरक्षा भत्ता पाउँछन् नि ज्येष्ठ नागरिकहरूले त्यो पैसा पाएपछि त पाउने ज्येष्ठ नागरिकहरू हुन्छन् नि तिनीहरूलाई त केही सजिलो भएको छ नि होइन उनको खर्च पर्छ यताउति गर्नलाई के देख्नुहुन्छ पाएकाहरूको
सायद पाए त आउने सुविधा त भइहाल्यो नि त्यो सुविधा त पक्कै छ होला किनभने केही नपाएर त उहिला प्राण डङ्गाएर बसिया थिए भने त्यति पाउनु त उनी ठुलो सौभाग्य हो नि एउटा बटुल त मजाले उसको खाना पुग्छ एक कट्टा चामल ल्याए भइगयो अनि नुन तेल चामल आयो त्यो चारहरूले उसले सायद दुःख खाना मजाले पुग्छ सुविधा हो त्यहाँ त हाम्रो सुविधा
उमेरमा नाच्ने गाउने यताउति गर्नुभयो भाइ
सोरठीहरू गाउँठी घाँटी बस्थे यिनी हात सुन्ने र मादल बजाएर यताका हुन्थे खुट्टा सुनिदिन्थे नाचेर तिन दिनसम्म
कति टाढा नजिकसम्म पुग्नुहुन्थ्यो
हामी त्यो नम्जा हाम्रो ठाउँ नम्जाबाट उठेको नाच हो बुजिङ त्यहाँपछि गएर सेवार पाटे गुम्चाल सेवा के अरे शिर्प जुदुङ खोला हुँदै टेवाङ भएर फर्केर पुरै घुमेर 15-20 दिन लाग्थ्यो
त्यहाँ निस्केपछि घर आउने
15-20 दिन आउँथ्यो
गाउँ चालेर आउँदा
सबै घाँटी बस्थे अनि हात सुनिदिन्थे खुट्टा सुनिदिएर बिपत्ता हुन्थ्यो 2-4 दिन घरमा आएर मजाले सुतिन्थ्यो कि
अहिले कतिपयले के कुरा गर्छन् भनेपछि के अरे सामाजिक सुरक्षा भत्ता पाउँछन् नि म सम्पन्नशाली छु म पुग्ने छु त्यस्तो नपुग्ने छैन म लिन्न लिए पनि मैले कुनै सामाजिक सेवामा लगाउँछु भनेर पनि गफ गर्छन् के लाग्छ यहाँलाई
सामाजिक सेवामा लाउनेले केही नपाएर पनि उसले निमेक गरेर पनि दिएकै छ करोडौँपट्टि भएर करोड उसा बैंक खातामा भयो नि त्यसले पैसा त्यो दिन गाह्रो भने मन हो सबभन्दा मन भए घरको पैसा घरको झिरी झाम्टा बेचेर पनि समस्या सेवामा दिन सक्छ मन छैन दिन मन गर्दैन भने करोडपट्टि भए नि दिन सक्दैन 4,000 पनि गोजीमा राख्दै गर्ला के अरे बैंकैमा जम्मा गर्ला भन्नु तर यस्तो इच्छा आफ्नो मन हो जस सबभन्दा मन चङ्गा छ भने कटुरामा गङ्गा भन्छन् सफा मन छ भने उसले घर सम्पत्ति बेचेर यसो काम गर्छ
रोल्पाको पूर्वी क्षेत्रमा फलाम खानी तामा खानी सुन खानी इत्यादि छ भनेर भन्छन् नि यो हजुरले देख्नुभयो होला उहिलेको जमानामा त हजुरले थाहा पाएसम्म कहाँ कहाँ छ कस्तो छ भनिदिनु
मैले खास देखेको कुरा हजुर आफै गएर भित्र सुरुमभित्र गएर हेरेको जेलवाङको पहरा ठुलो पोहरा छ त्यो पोहराबाट सुरुम खने जस्तै छ भित्र लगभग तपाईँको 1 किलोमिटर भन्दा बढी होला त्यो ठाउँ भित्र सुरुम फलामको सुरुम निकालेको छु खानी त्यसभित्र जाँदाखेरि भाङमाला जानुपर्छ त्यहाँ अनेरो छ त्यहाँ म गएको छु धेरै त्यहाँसम्म गएको छु फलामहरू एकदम काला फलामका रुनहरू देखिन्छ त्यहाँ पुरा फलाम खाने त्यो फलाम खलङ्गा पुग्यो पुरा खलङ्गा लग्थे पुरा उहाँ काठमाडौँसम्म त्यो फलाम पुगेको छ
काठमाडौँसम्म
पुगेको छ खलङ्गा भएर काठमाडौँ गयो अनि टाबा खाने यो हारजङ भन्ने ठाउँमा टाबा खाने छ भन्छन् हजुर त म देखेको छैन छ अरे मात्रै सुन खानी भन्नुहुन्छ भने अमेरिकाको कहाँको मान्छे आएर सर्वे गरे हो 30-35 वर्ष अगाडि सर्वे गर्दाखेरि लुङ्री खोलाको शिरबाट फगाम खोलो बीचमा ओर छेउमा बुझिङ खोलो यो बुझिङ खोलाको शिरसम्म नाप्दाखेरि 30-35 किलोमिटर सुन खानी पत्ता लागेको हो रे
30-35 किलोमिटर नाप्दाखेरि यो ठाउँमा सुन छ
त्यो शिरदेखि यो शिरसम्म भनेर 30-35 किलोमिटर पुग्छ रे त्यहाँ त्यति ठाउँमा त्यत्रो ठाउँमा सुन छ त्यो दुइटै खोला तिनवटै खोलाबाट सुन बग्छ तल आएर बगरमा बालुवा चाल्दाखेरि सबैले सुन पाउँछन् त्यहाँ
यो लुङ्री खोलामा
पनि फगाम खोलामा पनि के अरे बुजिङ खोलामा
तिनवटै खोलामा
जुन बगरमा नि सुन कमाउने अघि चलन थियो दिनमा 2 माछा 3 माछा पहिले भाग्यले पाए एक तोला पनि यसरी सुन कमाउँथे
बालुवा
चालेर त्यो सुन कमाएको सुन एकदम राम्रो छ सुनको अति राम्रो सुन्छ एकदम यति राम्रो छ त्यसको कलरै राम्रो छ लिएर खारेर सुन बनाएर हामीहरूको बुढाबुढीहरूले हाम्रा बाबा आमाहरूले किनेर लाउनु हुन्थ्यो त्यो तिनवटै खोलाबाट सुन छ बग्छ लुङ्रीबाट बगेको सुन अलि खैरो छ फगाम र बुजिङमा बगेको सुन लाल छ एकदम प्योर राम्रो तिनवटा खोलाको शिरबाट सुन खाने सर्वे गर्दाखेरि त्यसले पत्ता लगाएको छ खानी खोल्या छ खानी खोल्ने हो त्यहाँ हाम्रो सुन खानी पनि हाम्रो
सरकारले प्रक्रिया पुर्याएर उत्खनन गर्यो भने त हाम्रो देशको प्रगति
मलाई हुन्थ्यो नि एउटा मलाई भन्थ्यो सुन त हाम्रो प्रशस्त निक्लिन्छ मलाई हुन्नथ्यो र हाम्रो सुनको भेल्यु हुन्नथ्यो तर गरिन किन सरकारले गर्न सक्दैन गर्ने भए धेरै राम्रो त्यो त्यस्तै रहने हो त्यस्तै बजिरहन्छ होला होइन त
उत्खनन गरेपछि त
राम्रो एकदम राम्रो नि एकदम हाम्रो नेपाल त त्यो सुन खानी एकदम तप हुन्थ्यो तप प्रशस्त धनी भए धनी हुन्थ्यो
गरिब भएर बस्नै पर्थ्यो
विदेशमा गएर नोकरी गर्ला धेरै पढेर विदेश जान्छन् धेरै जान्ने मान्छे पनि विदेशमा गएर बसेका छन् हाम्रो कुले गर्ने हजुर हामी बुढा खाडाले गर्ने कुरा भएन युवक केटाहरू चाहिँ भन्नु पर्यो पढ्दै भाग्दै पो गर्छन् हाम्रो नेपालमा नभएको चिज के छैन सबै जात हामीसित छ सदुपयोग होइन यो गर्ने मान्छे जर्मिन्छ कि जर्मिन नै थाहा छैन हजुर नजर्मिन सक्छ यो नेपालमा जर्मिनी भइजान्छ क्या जर्मिनी विदेशतिर पैसा पलानु भइजान्छ भनेर कहाँ गर्छ सुरुवात के पनि गर्दैन
बस्नै मन लाउँदैन
पैसा हुनेले पैसा पको पाएर विदेशमा लगेर ठगान्छ यहाँ कुनै उद्योग धन्दाको लगानी गर्दैन अर्का देशमा गएर राम्रो भनाइ खान्न उसले नराम्रो भनाइ खान्छ गाली खान्छ दुःख पाउँछ उसको जान छोराछोरी यहाँ के मर्लान् एक्लै उसका बाबुआमा मर्लान् त्यसले सर्टकट गर्न आउन भ्याउन्न भनेपछि जुन यो हाम्रो संस्कारै ठिक भएन
नेपालमै रोजगार गरेर बस्ने बाध्य पनि भएन
नभए जग्गा बाँधी छन् तरकारी इन्डियाको किनेर खानु परेको छ संसारमा यहाँ जग्गा बाँधेको छ नि यिनमा सारा तरकारी उत्पादन गरेर हामीले विदेशको तरकारी खानु पर्छ नि औषधि हालेको उहाँबाट लिएको हामीले तरकारी खान्छौँ यहाँ तरकारी चाहिँ भन्नु पर्यो लाउने जग्गा बाँधी बसेका छन् भनेपछि खै हाम्रो यो देशको हाम्रो प्रगति होला जस्तो मलाई लाग्दैन यस्तैमा यस्तै दुःख काट्दा काट्दै जाने हो
उहाँ हुनुहुन्थ्यो रोल्पा जिल्लाका 74 वर्षीय ज्येष्ठ नागरिक खिमबहादुर जीसी मित्र घनश्याम केसीसँग कुराकानी गर्नुहुँदै श्रोता यस कार्यक्रममा हामीले समेटेका विषयवस्तु तपाईँलाई कस्तो लागिरहेको छ ज्येष्ठ नागरिकका के कस्ता विषयवस्तुलाई हामीले समेट्नु पर्ला तपाईँका कुनै सल्लाह र प्रतिक्रिया छन् भने पठाउनुहोला तपाईँले पठाउनुभएका रचनात्मक सुझावलाई हामी उचित सम्मान गरेर कार्यान्वयन पनि गर्नेछौ साथै बिहान बेलुकाको समयमा दिवा सेवा केन्द्र भेटघाट स्थल चिया चौतारी वा टोल छिमेकमा भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ धुवा धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित बनाउन सधैँ राम्रोसँग मास्क लगाउने गर्नुपर्छ बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ अनि कार्यक्रमका बारेमा कुनै सुझाव सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल ज्येष्ठनागरिक@gmail.com jesthnagarik@gmail.com पठाउन पनि सक्नुहुन्छ तपाईँका सुझाव सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि महत्वपूर्ण हुनेछन् त्यसैको आधारमा हामी कार्यक्रमलाई परिमार्जित गर्दै पनि जानेछौं हामीलाई पत्र पठाउने यो ठेगानापछि आवाजमा ज्येष्ठ नागरिक पुस्तकबाट लिइएको गीती कवितालाई सुनाउँदैछौ यसलाई चुनिखेल काठमाडौँकी सारिका लिम्बुले लेख्नु भएको छ
बालक छँदा स्याहार गर्ने माता र पिता हुन् वयस्क भई कसैले पनि नभुलौ यिनका गुण लालन र पालन शिक्षा र दीक्षा उज्यालो छरिएका बुक र रोग सहेर पनि पिथाम्रु भरेका उमेर चढ्दै रोगले गर्दै शिथिल बनिएका वृद्ध र वृद्धा सडक पेटी खान देऊ भनेका उमेर भयो बालापन गयो नाता नै पर भो छोरा र छोरी भुमरी हुँदा बाँच्नलाई डर भो पौरखी कर दिँदैनन् भर नराम्रो व्यवहार छोराले बाबु चिन्न नै छोडे जिन्दगी अपार आमा नि रोन्छिन् सन्तान मेरा नसताऊ मलाई वृद्ध र वृद्धा व्यवहार राम्रो गर्नु है भलाई संस्कार जान्न परिवार धान्न भूमिका असल भुल्दैछौ दिन दुःख र कष्ट गरेका फसल मौलिक हक 41 धारा सामाजिक सुरक्षा ज्येष्ठको ऐन गराउनु चैन नमाग्नु है भिक्षा उमेर साथी माथिका ज्येष्ठ सदस्य हेली त 25 लाख नेपाली ज्येष्ठ अधिकार निश्चित 25-15 विश्वका जन ज्येष्ठमा पर्दछन् 100 मा 10 नेपाल बसी वृद्धाश्रम सर्दछन् कल्याण कोष स्थापना गरी भत्ताको व्यवस्था सल्लाह लिन दुखी र दिन ज्येष्ठको सुरक्षा खटी नदिन जोखेर ऋण भविष्य बालक पीर र मर्का सहन गरी बनेर चालक असल र खराब जीवन जगत जोडेर घटाए सिकाई पाठ दिन र रात गाँस नै खटाए आगो त ताप्नु मुढाको भन्थे कथ नसुनेको कुरा त सुन्नु बुढाको भन्थे किन हो भुलेको नागरिक ज्येष्ठ अमूल्य निधि समाजका गहना सम्मान गर्ने भेदभाव होइन बनाऊ चाहना सम्मान गर्ने भेदभाव होइन बनाऊ चाहना
लौत श्रोता कार्यक्रमको अन्त्यमा सुनाइएको यसै गीती कविताका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढ़ी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट बिदा चाहन्छौं अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र मोहन काफलेलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मीहरू दुर्गा निरौला र विमला राई सहित म राजन कार्की पनि बिदा हुन्छु नमस्कार
जीवन हमी हंसी खुशी भरा भरा
जय हो ज्येष्ठ नागरिक।